यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू। राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। विश्वका 150 भन्दा बढ़ी देशको सहभागिता रहने अर्बान फोरमको कार्यक्रममा सहभागी हुन उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान। र उत्तरी गाजामा इजरायलको सैन्य आक्रमणका कारण विनाशकारी अवस्था सृजना हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीको दोस्रो ठूलो चाड़ तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू भएको छ। पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिर मुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण गरिएको छ। गुहेश्वरीबाट गौरी घाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात पूजा स्थल निर्माण भइरहेको छ। यस क्षेत्रमा 675 वटा छठ घाट अर्थात पूजा स्थल निर्माण शुरू गरिएको गुहेश्वरी गौरी घाट छठ पूजा समितिले जनाएको छ। यस्तै गरी कमल पोखरी, नाग पोखरी लगायत स्थानमा पनि छठ मनाउन छठ घाट निर्माण भइरहेको छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात कार्तिक कृष्ण प्रतिपदादेखि नै शुरू हुने बताइन्छ। छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधना सहित अर्घ दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन प्याज लगायत खाद्य परिकार नखाई शुद्ध व्रत बस्ने विधि छ। कार्तिक शुक्ल पञ्चमीका दिन व्रतालुले सखर घिउ लगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ। व्रतालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्। यस वर्ष यही कार्तिक 22 गते बिहिबार यस पर्वको मुख्य दिन परेको छ। यसअघि प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड़ तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदी बहिनीबाट भाइटीका लगाएका छन्। परम्परा अनुसार दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर तिहार मनाइएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूबाट शुभ साइतमा हिजो टीका ग्रहण गर्नुभएको छ। राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा 11:37 शुभ साइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरू विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभ साइतमा टीका लगाउनु भएको थियो। प्रधानमन्त्री ओलीले हिजो बालवाटार स्थित सरकारी निवासमा बहिनीहरूबाट भाइटीका लगाउनु भएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाउनु भएको छ। सभापति देउवाले बुढानेल कण्ठ स्थित आफ्नै निवासमा भाइटीकाको उत्तम साइतमा टीका लगाउनु भएको उहाँको स्वकीय सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले हिजोदेखि बैंकक भैरहवा उडान प्रारम्भ गरेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत उक्त विचार व्यक्त गर्नुभएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार वायुसेवाले हरेक साता सोमबार र बिहिबार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्नेछ। उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह ओल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन इजिप्टको कायरो प्रस्थान गर्नुभएको छ। उहाँ नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो इजिप्टको कायरो प्रस्थान गर्नुभएको हो। विश्वका 150 भन्दा बढ़ी देशको सहभागिता रहने शहरी विकासका बारे विश्व सम्मेलनमा उप प्रधानमन्त्री सिंहले तीनवटा सत्रलाई सम्बोधन गर्नुहुनेछ। सो क्रममा उहाँले नेपालले बस्ती विकासका क्रममा भोगेका समस्या, जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र बस्ती विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनुहुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। यही नोभेम्बर 4-8 तारीकसम्म कायरोमा ओल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गर्नुभएको छ। नयाँ दिल्लीमा नोभेम्बर 3-6 तारीकसम्म आयोजित 7 गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का हिजो नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। सन् 2015 फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप 21 21 सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो। उक्त सम्मेलनमा भाग लिनुभएका करिब 120 राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाउनु भएको थियो। सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढ़ाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र ऊर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रूपमा सौर्य ऊर्जा प्रविधिको बढ़दो उपयोगबारे छलफल हुनेछ। सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यक पर्ने अमेरिकी डलर 1,000 अर्ब भन्दा बढ़ीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ। सन् 2045सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धता अनुसार सौर्य जस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवर्धनबाट स्वच्छ ऊर्जा संक्रमण कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरी कोलम्बियामा भएको जैविक विविधता महासन्धि सम्बन्धी 16 अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भई हिजो स्वदेश फर्किनु भएको छ। कोलम्बियाको काली शहरमा यही अक्टोबर 26-31 तारीकसम्म भएको सम्मेलनमा मन्त्री शाहीले दुई विषयका उच्चस्तरीय बैठकलाई अक्टोबर 29-30 तारीकमा सम्बोधन गर्नुभएको थियो। उहाँले प्रकृति र शान्ति तथा जैविक विविधता र विषयका दुई सत्रका छलफललाई सम्बोधन गरी नेपालले जैविक विविधताका क्षेत्रमा हासिल गरेको उपलब्धि बारेमा जानकारी गराउनु भएको थियो। अर्घाखाँचीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। कार दुर्घटना हुँदा मालारानी गाउँपालिका वडा नम्बर 7 टिमुरे बस्ने 26 वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्र मल्लले जानकारी दिनुभयो। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका 11 ढुङ्गे देउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। कार सड़कबाट करिब 800 मिटर तल खसेको प्रहरीको भनाई छ। रामेछापको मन्थली विमानस्थलबाट लुक्लातर्फ जाने जहाजहरूले हिजो पनि नियमित उडान भर्न नसक्दा मन्थली विमानस्थलमा पर्यटकहरू अलपत्र परेका छन्। मौसमको खराबीका कारण आइतबार बिहानैदेखि नै नियमित उडान हुन नसकेपछि विभिन्न देशबाट घुम्नका लागि लुक्ला जान लागेका पर्यटकहरू विगत 4 दिनदेखि मन्थली विमानस्थलमा अलपत्र परेर बसेका हुन्। काठमाडौँबाट स्थलमार्ग हुँदै जहाज चढ्नका लागि पर्यटकहरू मन्थली विमानस्थल जाने गरेका छन्। मन्थलीबाट सीता एयर, समिट एयर र तारा एयरले लुक्लाको लागि उडान भर्दै आएका छन्। रामेछापको मन्थलीबाट लुक्लाको लागि दैनिक 60-70 भन्दा बढ़ी उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। पछिल्लो समय कृषि तथा पशुजन्य व्यवसायबाट सल्यानका किसानहरूले राम्रो आमदानी गर्दै आएका छन्। कामको खोजीमा विदेशिने युवाको संख्या बढ़दै गइरहेका बेला कतिपय युवाले भने देशमै कृषि र पशुपालनको क्षेत्रबाट पनि मनग्ञे आमदानी गरिरहेका छन्। सल्यानबाट दीपक शर्माको एक रिपोर्ट।
सिद्धकुमा गाउँपालिका तीन ढोर सहरका कुलाराम रेउले व्यावसायिक तरकारी खेती गर्न थालेको 16 वर्ष पुग्यो। 60 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएका रेउले तरकारीबाट मात्रै वार्षिक 40-50 लाख सम्मको कारोबार गर्नुहुन्छ। सबै खर्च कटाउँदा 15-16 लाख सम्म बचत हुने गरेको रेउलेको भनाई रहेको छ।
वर्षभरि सबै सिजन मिलाएर 40-50 लाखको कारोबार हुन्छ मेरो, आमदानी खर्च गराएर अनि सम्पूर्ण कटाएर 15-16 लाख रुपियाँ बचत हुन्छ।
गण्डकी बहुउद्देश्य कृषि फार्म मार्फत व्यवसायिक कुखुरा पालन गर्दै आउनुभएका त्रिवेणी गाउँपालिका 6 लुहामका अर्जुन कुमार श्रेष्ठले पनि अण्डाबाट मलज्ञ आमदानी गर्दै आइरहनु भएको छ। झण्डै 2000 कुखुराबाट दैनिक 1850 अण्डा उत्पादन हुने र उक्त अण्डाबाट 12,000 बढी आमदानी भइरहेको श्रेष्ठको भनाई रहेको छ।
एकदम सन्तुष्ट छ। 1925 कुखुरा दैनिक उत्पादन हेर्दाखेरि 1850 अण्डा उत्पादन छ अहिले मेरो चाहिँ। आमदानी दैनिक गर्दाखेरि अहिले चाहिँ राम्रो रेट भयो, दैनिक 12,000 जति बचिराखेको।
देशमा सम्भावना नरहेको भन्दै विदेशीका युवाहरू पनि पछिल्लो समय स्वदेश फर्किएर कृषि पेसामा आबद्ध हुन थालेका छन्। लगन र परिश्रम गरे देशमै पनि राम्रो आमदानी गर्न सकिन्छ भन्ने उदाहरण भन्नु भएको छ ललित रावत।
सिजनमा हामीले छ महिनामा हामीले 2-3 मास समस्या त छैन।
किसानहरूले उत्पादन गरेको कृषि जन्य वस्तुलाई सहज बजारीकरण मात्र स्थानीय तहले गरिदिने हो भने केही हदसम्म युवा पलायन हुने संख्यामा कटौती हुने देखिन्छ। बजारीकरणका साथै समयमै उन्नत बिउ बिजन र मलको व्यवस्था पनि गर्नुपर्ने देखिन्छ। दीपक शर्मा, सल्यान।
छठ पर्वका लागि जनकपुर धाममा 5 करोड रुपियाँ बराबरको केरा भारतबाट आयात गरिएको छ। छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ। जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिंगे केराको घरि नै भगवानलाई अर्घका रूपमा चढ़ाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने भएकाले हरेक वर्ष आयात गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले अघिल्लो वर्ष करिब 4 करोड़ रूपियाँ भन्दा बढ़ीको केरा फित्याइएकामा यस वर्ष करिब 5 करोड़ रूपियाँ बराबरका 85 ट्रक केरा फित्याइएको जानकारी दिनुभयो। नेपाल सरकारले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सक्रियता देखाएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसार पसार पीड़ित प्रभावित भएका 77 जना महिलाको स्वदेश फिर्ती, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापना गरेको जनाएको छ। यसै गरी मानव बेचबिखन नियन्त्रण ऐन 2064 संशोधन विधेयकको मसौदा मन्त्री परिषदमा पेश गरेको सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। उत्तरी गाजामा इजरायलको सैन्य आक्रमण जारी रहँदा संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारीहरूले विनाशकारी अवस्था सृजना हुने भन्दै कड़ा चेतावनी जारी गरेका छन्। युनिसेफ, विश्व खाद्य कार्यक्रम र अन्य सहायता संस्थाहरू लगायत संयुक्त राष्ट्रसंघका शीर्ष अधिकारीहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उनीहरूले यस्तो चेतावनी दिएका हुन्। उत्तरी गाजामा पालेस्टिनीहरूले रोग, भोकमरी र हिंसाका कारण मृत्युको जोखिम सामना गरिरहेको बताएका छन्। उनीहरूले मानवीय जीवन रक्षाका लागि अत्यावश्यक आपूर्तिको अभाव रहेको जनाउँदै व्याप्त असुरक्षाका कारण प्रभावितहरूसम्म सहायता पुग्न नसकेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। पाकिस्तानको लाहौरमा अत्यधिक प्रदूषण बढ़ेपछि सरकारले एक हप्ताका लागि प्राथमिक विद्यालय बन्द गर्ने निर्णय गरेको छ। डिजेलको धुवा, मौसमी कृषि जलबाट निस्कने धुवा र जाड़ोको चिसोपनले केही दिनदेखि लाहौर शहर कुहिरो र प्रदूषणको मिश्रणले ढाकिएकाले विद्यालय बन्द गर्ने निर्णय भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। लाहौरमा प्रदूषणको दायरा मापन गर्ने वायु गुणस्तर सूचकांक हिजो 1000 भन्दा माथि पुगेको आईक्यू इयरको तथ्याङ्कले देखाएको छ। पंजाब शहरले पनि वायु गुणस्तर सूचकांक हिजो 1000 भन्दा बढ़ी पुगेको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
थाइल्याण्डको विमान कम्पनी थाई एसिया एयरलाइन्सले बैंकक भैरवा बैंकक उडान तिहारको दिन आइतबारदेखि शुरू गरेको छ। थाई एसिया एयरलाइन्सको विमान आइतबार बिहान 6:05 बजे चालक दलका 7 सदस्य सहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। शुरूमा परीक्षण उडानका रूपमा चालक दलका सदस्य सहित थाई एसियाको एयरबस 320 गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको र अब कात्ति 23 गतेदेखि सातामा 2 पटक नियमित उडानको तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोद सिंह राउतले जानकारी दिनुभयो। थाई एसियाको विमान भैरवा विमानस्थलमा अवतरण हुँदा कर्मचारी सहित सुरक्षा कर्मी अध्यागमनका कर्मचारी र त्यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए। थाई एयर एसियाले भैरवाबाट बैंकतर्फ एकतर्फी शुरूआती भाडा दर 12,000 कायम भएको छ। बुटवलको लुम्बिनी केबल कारबाट स्थापनाको 17 महिनामा 3,00,000 पर्यटकले आवत जावत गरेका छन्। 2080 जेठ 15 देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको लुम्बिनी केबल कारमा 3,00,000 बढी पर्यटक चढेको कम्पनीले जनाएको छ। 17 महिनामा आन्तरिक पर्यटक 2,24,000, भारत सहित सार्क मुलुकका 24,235, तेस्रो मुलुकका 112 जना, बुटवल कुडा नम्बर 3 र पाल्पा चिनाउ 3 का 6,569 जना 50% छुटमा तथा चाडपर्व लगायतको अफरमा सहुलियत टिकटमा 61,000 गरी 3,15,916 जना पर्यटकले लुम्बिनी केबल कार चढेर बसन्तपुर पुगेको केबल कारका प्रबन्धक उज्जवल घिमिरेले जानकारी दिनुभयो। केबल कारले 2 वटा स्थानीय तालाई असोजसम्म 30,54,000 कर तिरेको समेत कम्पनीले जनाएको छ। 2 किलोमिटर 600 मिटर लामो 25 वटा गण्डला रहेको केबल कारमा दैनिक 6,000 पर्यटकहरू आवत जावत गर्न सक्छन्। पर्वतको मोदी गाउँपालिका 2 देवपुर स्थित केरुङ्गाका टीकाराम तिमिल सेनाले अहिले व्यावसायिक मौरी पालनबाट वर्षेनी 35,00,000 आमदानी गर्न थाल्नु भएको छ। कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिनुभएका तिमिल सेना सुन्तला खेती छोडेर मौरी पालन तर्फ आकर्षित हुनु भएको हो। घर अगाडिको बगैंचामा 300 बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैंचा बनाउनु भएका तिमिल सेना सुन्तला बोट मर्दै गएपछि समस्यामा पर्नु भएको थियो। सुन्तलामा भविष्य नदेखेपछि उहाँले मौरी पालन व्यवसाय शुरू गर्नु भएको हो। विगत 24 वर्षदेखि व्यावसायिक रूपमा मौरी पालन व्यवसाय गर्दै आउनुभएका तिमिल सिन्हाले वार्षिक 35,00,000 आमदानी हुने गरेको जनाउँदै अहिले 100 भन्दा बढी मौरीका घर रहेको जानकारी दिनुभयो। तरकारी खेती पशु पंक्षी तथा कुखुरा पालन जस्तो निरन्तर खट्नुपर्ने नभएकोले पनि मौरी पालन व्यवसायमा किसानको आकर्षण बढेको मोदीका अगुवा किसान उमाकान्त शर्माले बताउनुभयो। अहिले पर्वतका देवपुर मल्लाज भंगरा कुर्गा बादशाह लुङ्खु लगायतका क्षेत्रमा व्यावसायिक मौरी पालक किसानले वर्षेनी 100 बढी मौरी सहितका घार उत्पादन गरेर बिक्री समेत गर्दै आएका छन्। तनहु जलविद्युत आयोजनाले तिहारको विदाको समयमा पनि निर्माणको कामलाई निरन्तरता दिएको छ। रिसिङ गाउँपालिका 1 झापुटारमा निर्माणाधीन 140 मेगावाट क्षमताको जलविद्युत आयोजनाले तिहारको विदामा समेत निर्माणलाई निरन्तरता दिएको जनाएको छ। आयोजना निर्धारित समयमा सम्पन्न गर्ने उद्देश्यले कामलाई निरन्तरता दिएको आयोजना कार्यालयले जनाएको छ। सिफ्टमा आलोपालो मिलाएर तिहार लगतै काममा फर्किने गरी केही नेपाली कामदारलाई तिहार मनाउन विदा दिएको र अधिकांश कामदारले भने काम गरिरहेको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो। आयोजना अन्तर्गत हालसम्म 62% काम पूरा भएको पनि भण्डारीले उल्लेख गर्नुभयो। 50 करोड 50 लाख अमेरिकी डलर आयोजनाको लागत रहेको छ। जुम्ला जिल्लामा पछिल्लो समय कोदो खेती गर्ने किसानको संख्या घट्दो क्रममा रहेको छ। त्यहाँका 8 स्थानीय तहमा अधिकांश किसानले कोदो खेती गर्न छोडेका छन्। विगतमा त्यहाँको तिला गाउँपालिकामा कोदो राम्रो उत्पादन हुन्थ्यो। दशक अघिसम्म 5 क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले 1 क्विन्टल पनि कोदो उब्जनी नहुने तिला 1 का स्थानीय नर रावतले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
आईसीसी विश्वकप क्रिकेट लीग 2 त्रिकोणात्मक सिरिजमा अमेरिकासँग नेपाल पराजित भएको छ। अमेरिकाको डालस स्थित ग्रान्ड फेरी क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपाल अमेरिकासँग 37 रनले पराजित भएको हो। यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग 3 विकेटले पराजित भएको थियो। अमेरिकाले दिएको 282 रनको विजय लक्ष्य पछ्याएको नेपाल 49.5 ओभरमा सबै विकेट गुमाउँदै 244 रनमा समेटियो। नेपालका लागि अनिल शाहले सर्वाधिक 52 रनको योगदान दिए। नेपालले ओपनर आसिफ शेखलाई 6 रनमा गुमाए थियो। दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले 71 रनको साझेदारी गरेका थिए। कुशल भुर्तेलले 29 रन जोडे भने त्यसपछि कुशल मल्लले 54 बलमा 1 चौका र 1 छक्का सहित 33 रन बनाएर आउट भए। कप्तान रोहित पौडेल 1, गुलशन झा 12 तथा आरिफ शेख 21 रन बनाउँदै पवेलियन फर्किए। त्यसपछि सोमपाल कामीले 27 बलमा 4 चौका र 2 छक्का सहित 46 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 31 रन बनाए भने करण केसीले 5 तथा सन्दीप लामिछानेले 2 रन जोडे। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका शर्माले निर्धारित 50 ओभरमा 8 विकेट गुमाउँदै 281 रन बनाएको थियो। अमेरिकाका लागि सायतेजा मकामल्लाले सर्वाधिक 75 रनको योगदान दिए। नेपालका गुलशन झाले 3 विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान 2-2 तथा कुशल भुर्तेलले 1 विकेट लिए। नेपाल लिग 2 11 खेलमा 2 जित र 8 हार सहित 5 अङ्कका साथ अङ्क तालिकाको 7 स्थानमा छ। त्यस्तै अमेरिका 12 खेलमा 8 जित सहित 16 अङ्कका साथ शीर्ष स्थानमा छ। क्यानाडा 12 खेलमा 16 अङ्कका साथ नेट रन रेटका आधारमा दोस्रो स्थानमा छ। नेपालले अब सोमबार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। युएईसँग पराजित हुँदै नेपाल हङकङ 6 क्रिकेटको प्लेट सेमिफाइनलबाटै बाहिरिएको छ। आइतबार भएको खेलमा नेपाल 5 विकेटले पराजित भएको हो। नेपालले दिएको 95 रनको लक्ष्य पछ्याएको युएईले 4 बल बाँकी छँदै 1 विकेटको क्षतिमा 96 रन बनाउँदै लक्ष्य पूरा गर्यो। कप क्वार्टर फाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमिफाइनल खेल्ने अवसर दिइएको भए पनि नेपाल पराजित भएको हो। शनिबार कप सेमिफाइनल प्रवेशका लागि भएको खेलमा नेपाल श्रीलंकासँग 40 रनले पराजित हुँदै क्वार्टर फाइनलबाट बाहिरिएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी भागका केही स्थान तथा तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.4 डिग्री सेल्सियस, वर्षा 6.1 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:17 भयो भने सूर्यास्त भए साँझ 5:18 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालीहरूको दोस्रो ठूलो चाड़ तिहार सकिएसँगै राजधानी लगायत तराईका जिल्लामा छठको तयारी शुरू। राष्ट्रको विकासलाई केन्द्रमा राखेर प्रारम्भ भएका पूर्वाधार निर्माणका परियोजनालाई क्रमागत रूपमा सम्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। विश्वका 150 भन्दा बढ़ी देशको सहभागिता रहने अर्बान फोरमको कार्यक्रममा सहभागी हुन उप प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्ट प्रस्थान। र उत्तरी गाजामा इजरायलको सैन्य आक्रमणका कारण विनाशकारी अवस्था सृजना हुन सक्ने संयुक्त राष्ट्रसंघको चेतावनी। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।